हुन्छ, सबैजनालाई यसको नाममा जयमसी स्वागत छ तपाईँहरूलाई आजको सङ्गतिमा। आउनुहोस् हामी सुरुको प्रार्थना गरिकन आजको सङ्गत हामी सुरु गर्नेछौँ। हालेलुया, तपाईँ सर्वशक्तिमान, तपाईँ राजाहरूको राजा, प्रभुहरूको प्रभु, तपाईँ अनादिदेखि अनन्तसम्म रहनुहुने तपाईँ महान परमेश्वरलाई यो सुन्दरमय दिन यो समयको निम्ति फेरि पनि हामी तपाईँलाई धन्यवाद भन्दछौँ। विशेष गरी हामी तपाईँको चरणमा आउँछौँ अनि आजको सुरुदेखि अन्तिमसम्म गरिने सङ्गतिहरूलाई प्रभु तपाईँको हातमा सुम्पदछौँ। वचनको कुराहरू ती कुराहरूलाई पनि तपाईँको हातमा राख्दछौँ अनि बत्ती र इन्टरनेटको कुराहरूमा पनि प्रभु तपाईँ भइदिनुहोस्। सुरुदेखि अन्तिमसम्म प्रभु हामीलाई सहज रूपमा हुनको निम्ति तपाईँले सहायता गर्नुभएको धन्यवाद छ। सबै कुरा प्रभु तपाईँको प्यारो प्रभु यीशु ख्रीष्टको नाममा मेन हुन्छ। आउनुहोस् हामी र भजनलाई गाउनेछौँ। सारा सृष्टिको मालिक,
प्रेमी बिकाला
आजको मर्निङ डिभोसन पढिदिनको निम्ति म रोमी सिस्टरलाई अनुरोध गर्दछु। हुन्छ, धन्यवाद। हुन्छ, त्यस्तै गरेर आजको दैनिक स्वर्गीय मनमा पढिदिनको निम्ति म ब्रदर गोपाललाई अनुरोध गर्दछु।
दैनिक स्वर्गीय मन्ना नोभेम्बर 8। तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनु। प्रस्थान 20:7। अनि यो पदको व्याख्या निम्न रहेको छ, यद्यपि यो आज्ञा आत्मिक इजरायललाई दिइएको थिएन, तर यसको आत्मा हामी कहाँ कसरी आउँदछ भनेर हामी सजिलै देख्न सक्दछौँ। हामीले ख्रिस्टको नामलाई आफ्नै नाम झै लिएका छौँ। हामी ख्रिस्टको शरीरका सदस्यहरूको रूपमा गन्ती भएका छौँ। शिरको पवित्र नाम सबै सदस्यहरूको हो। दुलहाको आदरणीय नाम उहाँसँग मगनी गरिएको पनि हो। यस विचारले हामीलाई कति होसियार बनाउनु पर्दछ र हामीले आफैलाई कति उचित तरिकामा यो भन्नु पर्दछ, मैले प्रभुको नाम व्यर्थमा लिएको छैन भनेर मैले ख्याल राख्नु पर्दछ। कि म संसारमा उहाँको प्रतिनिधि र राजदूतको रूपमा मेरो पदको आदर गरिमा र जिम्मेवारीको कदर गर्दछु। सकेसम्म त्यो नामको अनादर नहोस् भनेर म सावधानीपूर्वक हिँड्नेछु, तर यसको विपरीत हरेक सोच विचार बोली वचन र कार्यमा त्यो नामको आदर गर्नेछु। आमेन।
हुन्छ, अब हामी ढिलो नगरिकन वचनमा प्रवेश गर्नेछौँ। त्योभन्दा अगाडि चाहिँ प्रार्थना गरिदिनुको निम्ति, वचनको निम्ति म ब्रदर अमरलाई अनुरोध गर्दछु।
तपाईँले हामीलाई समय दिनुभएको छ, अनि तपाईँलाई हामी धन्यवाद दिन्छौँ। विशेष हामी यो वचन अनि तपाईँको वचन अध्ययन गर्न गइरहेको छौँ। तपाईँ परमेश्वरको हामीलाई तपाईँ समस्या पुरै भन्नुहोस्, ताकि संस्था सक्नुहुन्छ। सबै कुरा केवल तपाईँकै सबै कुरा
आमेन। हुन्छ, धन्यवाद। हुन्छ, म ढिलो नगरिकन यो समय, वचनको समय म ब्रदर आशिषलाई दिँदछु। यो समय उहाँले लिनुहुनेछ।
हुन्छ, सबैजना जयमसी।
जयमसी,
ल, गत हप्ता हामीले कहाँसम्म पढेको थियौँ त ब्रदर अमर? क्रिस्ट हाम्रो धर्मीकरण छोडिनु भएको छ, त्यो त तपाईँले बुझ्नुभयो होइन? र आज हामी चाहिँ क्रिस्ट हाम्रो पवित्रता अथवा सेङ्क्टिफिकेसन ठहरिनु भएको छ भन्ने पाटोको अध्ययन गर्न जाँदैछौँ। कसैले पढिदिनु?
जसरी परमेश्वरको बुद्धि वा ज्ञान हाम्रो रोगहरूमा प्रभु यीशुको बलिदानको परिणाम रूपमा हामीमा आएको र त्यसपछि उहाँको योग्यता मार्फत धर्मीकरण आयो, त्यसै गरी उहाँ मार्फत हाम्रो पवित्रीकरण पनि हुन्छ। जब हामीले उहाँको प्रायश्चित स्वीकार गर्यौँ र हाम्रो सबै कुरा परमेश्वरलाई पूर्ण रूपमा समर्पण गर्यौँ, कोही पनि मानिसले आफूलाई उहाँको आत्माद्वारा गर्भधारण भएका नयाँ सृष्टि।
एकैछिन है, एउटा एउटा वाक्य पढिदिनु ल। परमेश्वरको बुद्धि वा ज्ञान हाम्रो रोबरमा होइन चाहिँ परिणामको रूपमा आयो, हाम्रो बुद्धि ठहरिनु भयो, त्यसपछि धर्मीकरण आयो होइन, उहाँको योग्यता मार्फत हाम्रो धर्मीकरण पनि आयो, त्यसरी नै हाम्रो पवित्रीकरण पनि हुन्छ भनेर उहाँले पास्टर रजेले सुरुको व्याख्यामा भन्नुभएको छ। कति बेला हाम्रो पवित्रीकरण हुन्छ त?
त्यही प्रयास स्वीकार गर्यौँ र हामी सबै कुराहरू परमेश्वरमा पूर्ण रूपमा समर्पण गर्यौँ भने
हो, कसैले पढ्दैन? यौना 1:3, यौना 1:13, सरी, यौना 1:13 पढिदिनु।
जो न त रगतबाट न त शरीरको इच्छाबाट न त मानिसको इच्छाबाट तर परमेश्वरबाट जन्मेका हुन्।
यौना 1:13 खासमा जन्मेका हुँदा पनि त्यो गर्भधारण भएका हुन् भन्ने हुनुपर्छ होइन? यस्तो यसरी जन्मेकाहरूको निम्ति चाहिँ ख्रिस्ट चाहिँ धर्मी के अरे पवित्रीकरण पनि ठहरिनुहुन्छ। हिब्रू 5:4 पढिदिनु।
हस्पिटलको अनि कुनै मानिसले पनि आफ्ना निम्ति यो आदर हुँदैन मात्र यो नै छन् जो हरेक जस्तो परमेश्वरद्वारा बोलाइएका छन्।
हिब्रू 5:4 के भन्छ ब्रदर गोपाल?
मानिस आफ्ना निम्ति आदर लिँदैन, मानिसले पनि आफ्ना निम्ति आदर लिँदैन, तर उनले मात्र यो नै छन् जो हरेक जस्तो
यी पदहरूको आधारमा चाहिँ कोही पनि मानिसले चाहिँ कोही पनि मानिस अथवा नयाँ सृष्टिले चाहिँ परमेश्वरको परिवारमा स्वीकारिने अपनाइने अर्थमा चाहिँ आफैलाई आफै आफू आफैलाई पवित्र गर्न सक्दैन है। अर्को वाक्य पढिदिनु, कोही पनि मानिसले
कोही पनि मानिसले आफूलाई उहाँको आत्माद्वारा गर्भधारण भएका नयाँ सृष्टि परमेश्वरको परिवारमा स्वीकारिन र अपनाइने अर्थमा आफूले आफूलाई पवित्र गर्न सक्दैन।
एकछिन हो, यसरी चाहिँ आफै आफैलाई पवित्रकरण गर्न नसक्ने कारणले गर्दा होइन, क्रिस चाहिँ हाम्रो पवित्रकरण ठहरिनु भएको हो। जसरी क्रिसको योग्यता, अर्को बाँकी पढिदिनु, अहिले चर्को बोलिदिनु है, तपाईँहरूको आवाज अलिक सानो आइरहेछ।
जसरी ख्रिस्टको योग्यता हाम्रो धर्मीकरणको लागि आवश्यक थियो, त्यसै गरी हाम्रो बोलावट र हाम्रो चुनाव सुनिश्चित गर्न उहाँको शरीरको सदस्यका रूपमा राजकीय पुजारीको सरह हामी स्वीकार गरिनु र उहाँको निरन्तर सहयोग अपरिहार्य छ।
क्रिसको जसरी योग्यता अथवा मेरिट चाहिँ हाम्रो धर्मीकरणको लागि आवश्यक थियो, हामी आफै आफै त्यो तराजुमा जोखिँदाखेरि कम पाइन्छौँ, त्यो कारणले गर्दा उहाँको मेरिट हामीमा इम्प्युट भयो भने मात्रै हामी धर्मी ठहरिन्छौँ। उहाँको योग्यता हाम्रो धर्मीकरणको लागि यस अर्थ नै आवश्यक थियो भने, त्यसै गरी नै हाम्रो बोलावट चुनाव सुनिश्चित गर्न चाहिँ उहाँमा स्वीकारिनु होइन, अनि उहाँको सहयोग निरन्तर अपरिहार्य छ। अरे पढ्दै जानु,
प्रेरितले केहीलाई शिरलाई कोक्री नरहेको भनेर निन्दा गर्दछ कलोसी 2:19 र पापबाट मुक्तिदाताको रूपमा मात्र होइन तर शरीरको सिर प्रतिनिधि मार्गदर्शक प्रशिक्षक र संरक्षकको रूपमा ख्रिस्ट येशूको यस्तो मान्यता हामी बुझ्दछौँ कि मण्डलीको प्रत्येक सदस्यका लागि आवश्यक छ।
अब यहाँ यो वाक्य के भन्छ भन्दाखेरि होइन, क्रिस्ट हाम्रो पापबाटको मुक्तिदाताको रूपमा मात्र हामीले हेर्नु होइन, तर के त उहाँ शरीरको शिर हुनुहुन्छ, प्रतिनिधि हुन्छ, मार्गदर्शक हुनुहुन्छ, प्रशिक्षक हुनुहुन्छ, संरक्षक हुनुहुन्छ होइन। यो यसरी हामीलाई चाहिँ क्रिस्ट येशूको चाहिँ बारेमा चाहिँ यस्तो मान्यता हामीमा हुँदै जानुपर्छ, निरन्तर भइराख्नुपर्छ होइन। यो मण्डलीको सदस्यको निम्ति आवश्यक छ। पावलले पनि कलोसीको मण्डलीलाई यसरी चाहिँ क्रिस्टलाई पक्रि नराखेको भएर चाहिँ त्यहाँ एउटा पद लेखेका छन्, कलोसी 2:19 पढिदिनु।
र त्यसले शिरलाई पक्री राखेको हुँदैन जसबाट जोडीहरू र बन्धनहरूद्वारा पोषण पाएर र एकसाथ बाँधिएर सम्पूर्ण शरीर परमेश्वरको बुद्धिले बढ्दै जान्छ।
त्यो शिरलाई पक्रिराखे मात्रै शरीरको वृद्धि हुन सक्छ होइन, हामी पनि त्यसरी शिरलाई पक्रिराख्नुपर्छ। हाम्रो विशेष गरी दौडमा होइन, विभिन्न स्टेजेसहरू हुन्छन्, सुरुको स्टेजमा मात्रै होइन तर अन्तसम्म हामीले उहाँलाई पक्रिराख्नुपर्छ अथवा शिरलाई पक्रिराख्नुपर्छ। अर्को वाक्य पढिदिनु,
हाम्रो प्रभुले उहाँको हेरचाहमा रहिरहनु पर्ने आवश्यकतालाई बारम्बार यसो भन्दै औँल्याउनु भएको छ, ममा रहनु र म तिमीहरूमा।
पढ्दै गरौँ।
जसरी हाँगा दासको गोठमा रहिरहेन भने त्यसले आफै आफ फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। युहन्ना पन्ध्र
रहिरहेनौ, इङ्ग्लिसमा पढिदिनु त्यो भर्सलाई, युहन्ना 15:4। युहन्ना 15:4 कसैले के चाहिँ पढिदिनु?
And I in you, as the branch cannot bear fruit of itself except abide in the vine, no more can ye except ye abide in me.
त्यहाँ पनि अबाइड इन मी मात्रै भनेको छ होइन, कसैले डाइग्लोटबाट पढिदिनु त, डाइग्लोट।
Abide you in me and I in you.
डाइग्लोटमा के भनेको छ?
Abide you in me and I in you.
ओके, एनआइभीमा पढिदिनु। अलिक चर्को बोलिदिनु है, तपाईँहरूको आवाज क्लियर आएको छैन। एनआइभीमा के छ? फेरि एकचोटि भन्नु त, अलि स्पिकरको स्पिकर अलिक मिलाएको छैन कि त्यहाँ, फेरि एकचोटि भन्नु त। एनआइभीमा के भनेछ?
Remain in me and I will remain in you.
ओ बल्ल आएको छ है आवाज, रिमेन इन मी। हो इम्फेटिक डाइग्लोट हेरेर हामीले हेर्यो, एम्फोसाइज हेर्नु त, एम्फोसाइजमा के लेखा छ?
Rotherham, abide in me and I in you.
आरबिआइसीमा हेर्नु, आरबिआइसी रिभाइज भर्जन करेक्टेड।
यो त छैन दाजुभाइ,
ल यो अनलाइनमा तपाईँहरूले गर्छ, HTTP:// प्यारल बाइबल भन्ने हेर्नुभयो भने त्यहाँ धेरै भर्जनहरू देखाउँछ। एटलिस्ट एनआइभीमा, एनआइभी एकचोटि पढिदिनु त। एनआइभी
पाए दादा, आरबिआइसी, अबाइड इन मी एन्ड आई इन यु।
एनआइभीमा हेर्नु,
And I will remain in me and I will remain in you.
हो यो एनआइभीमा चाहिँ अलिअलि चाहिँ आएको छ। अनि नेपालीमा तपाईँले हेर्नुभयो भने नि यो चाहिँ प्रेजेन्ट कन्टिन्युस टेन्स हो क्या, रहिरहेन भने होइन, रहिरहेन भने यो हेर्ने, यो हेर्ने हो भने यसको यो वाक्य चाहिँ प्रेजेन्ट कन्टिन्युस टेन्समा छ, रहिरहनु पर्ने, एकचोटिको लागि रहने भन्ने कुरा भनेको त्यो चाहिँ कन्टिन्युस भइराख्नु पर्ने अथवा रहिरहनु पर्ने कुराहरू चाहिँ नेपालीमा अनुवाद भएको छ। यो नेपालीमा अनुवाद चाहिँ ठिक छ, अब नेपाली अनुवाद पढिदिनु त, युहन्ना 15:4।
ममा रहो र म तिमीहरूमा, जसरी हाँगा दागको बोटमा रहिरहेन भने त्यसले आफै आफ फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहिरहेनौ भने तिमीहरूले पनि सक्दैनौ।
हामी एकचोटिको निम्ति मात्रै होइन तर रहिरहनु पर्छ, यसो यसले खासमा भन्न खोज्नु भएको युहन्ना 15:4 नेपालीमा जे लेखिएछ त्यो भन्न खोज्नु भएको खासमा। अब इङ्ग्लिसमा त्यति करेक्ट ट्रान्सलेसन छैन, एनआइभीमा अलिअलि भान चाहिँ छ होइन, यो रहिरहनु पर्ने, रिमेन रहिरहनु पर्ने चाहिँ खासमा कुरा चाहिँ यसो यसले भन्न खोज्नु भएको। तिमीहरू युहन्ना 15:7 पढिदिनु त।
युहन्ना 15:7, तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रहे भने तिमीहरू जे चाहन्छौ सो माग्नेछौ र त्यो तिमीहरूका निम्ति गरिनेछ।
हामी चाहिँ युहन्ना 15 को 4 मा येशु ख्रीष्टले भन्नुभए अनुसार चाहिँ उहाँमा रहिरहनु पर्छ। उहाँ अर्थात् शिरलाई चाहिँ कोलोसी 2:19 मा भनियो जस्तो छोड्नु हुँदैन। हाम्रो यात्राको चाहिँ अन्तिमसम्म रहिरहनु पर्छ। प्रेरितले
प्रेरितले क्रिसमा रहिरहनु पर्ने केही आवश्यकता लागि औल्याएका छन्। जीवित
कहाँ होला छन् त?
यीशुका हजुर रे युहन्ना
हिब्रू 10:31 मा यो कुरा होला छन्। हिब्रू 10:31 पढ्दिनु।
हिब्रू 10:31 पद जीवित परमेश्वरका हातहरूमा पर्नु डरलाग्दो कुरा हो।
यसबाट कसरी थाहा पाउँछौँ हामीले कि प्रेरित पावलले यसो क्रिसमा रहिरहनु भन्ने कुरा चाहिँ 31 पदमा कसरी थाहा पाउँछौँ? ब्रदर गोपाल, हिब्रू 10:31 पदमा हामीले कसरी थाहा पाउँछौँ कि प्रेरित पावलले क्रिसमा रहिरहनु पर्छ भन्ने कुरा चाहिँ हिब्रू 10:31मा कसरी औँलाएका छन् र? ब्रदर गोपाल,
किनभने हामी यदि उहाँको अब शिरमा हामी बस रहिरहेनौँ भने यीशु ख्रीष्टको कुराहरूमा हामी भएनौँ भने परमेश्वरको हातमा चाहिँ हामी न्यायमा पर्न सक्छौँ पर्छौँ। यसै कारणले गर्दा रहिरहनु पर्छ भनेर भनिएको
हो। यदि हामी यसो क्रिस शिरलाई पक्रेनौँ भने मानव जाति जस्तै हामी चाहिँ परमेश्वर पिताको हातमा पर्न सक्छौँ, अनि उहाँको हातमा पर्नु डरलाग्दो कुरा हो। त्यो डरलाग्दो कुराबाट उम्किनको निम्ति हामी क्रिसमा रहिरहनु पर्छ भनेर पावलले अप्रत्यक्ष रूपमा भन्न खोजे हुन्। उसले भविष्यवाणीबाट पढ्दै रहनु।
उसले भविष्यवाणीबाट उद्धृत गरेर आफ्नो भनाइको अर्थलाई झन् प्रस्ट्याउन खोजेका छन्, किनकि हाम्रो परमेश्वर भस्म पर्नुहुने आगो हुनुहुन्छ।
पावलले चाहिँ पुरानो करारको चाहिँ भर्सलाई कोट गरेर अझै यो हिब्रू 10:31मा लेखिएको कुरा प्रस्ट्याउन खोजिरहेका छन् कि एकैछिन कि चाहिँ उहाँ चाहिँ आगो हुनुहुन्छ भन्ने कुरा चाहिँ लेखेका छन्। कहाँ लेखेका छन् त? हिब्रू बाह्रको एकछिन है, हिब्रू 12:29 पद पढिदिनु त।
हिब्रू 12:29 किनकि हाम्रो परमेश्वर भस्म गर्नुहुने आगो हुनुहुन्छ।
हो, यो कारणले गर्दा उनले चाहिँ हिब्रू 10:31मा परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो भनेर लेखे हुन् के है। पढ्दै जानु।
परमेश्वरको प्रेम जुन उहाँको न्यायभन्दा कम छैन सबै पापको विरुद्धमा जल्छ, किनकि सबै अधर्म पाप हो र उहाँले दुष्टता हेर्नै सक्नुहुन्न र अधर्म देख्ने सक्नुहुन्न। त्यसैले उहाँले पापीहरूको संरक्षण होइन तर तिनीहरूको बिरामीबाट र त्यसले निम्त्याउने विनाशको दण्डबाट उनीहरूलाई बचाउनका लागि व्यवस्था गरिदिनु भएको छ।
एकछिन है, परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो किन भन्दा उहाँ भस्म पार्ने आगो हुनुहुन्छ होइन। फेरि यो भन्दै गर्दा चाहिँ उहाँको प्रेम चाहिँ उहाँको न्याय जुन नापमा छ त्योभन्दा कम चाहिँ छैन रे है। उहाँको प्रेम त छ नै, तर उहाँको प्रेम र न्याय बराबर छ के? एउटा कमी एउटा कम एउटा धेरै होइन। यस कारणले गर्दा उहाँको प्रेम पनि सबै पापको विरुद्धमा जल्छ। किन भन्दा भर्सले नै भन्छ किनकि सबै अधर्म पाप हो रे। पहिल्यै हुन्न 5:17 पद पढिदिनु।
पहिलेभन्दा 5:17 सबै अधर्म पाप हो तर मृत्युसम्म नपुर्याउने पाप पनि हुन्छ।
सबै अधर्म पाप हो, अनि उहाँले पापलाई हेर्न सक्नुहुन्न। हबक्कुक 1:13 पढिदिनु। हबक्कुक 1:13।
हबक्कुक 1:13 पद, तपाईँका आँखाहरू यति शुद्ध छन् कि तपाईँले दुष्टता हेर्नै सक्नुहुन्न र अधर्म देख्नै सक्नुहुन्न, तब किन तपाईँले विश्वासघात गर्नेहरूलाई हेर्नुहुन्छ? दुष्टले आफूभन्दा धर्मी मानिसलाई निन्दा निन्दा निल्दा तपाईँ किन चुप लाग्नुहुन्छ?
हो, यो कारणहरूले गर्दा चाहिँ होइन परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। यो कारणले गर्दा चाहिँ हिब्रो 10:31 लेखिएको कुरा चाहिँ परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। यी कारणहरूले गर्दा परमेश्वर पिता स्वयंले चाहिँ पापीहरूलाई नष्ट गर्न होइन होइन अथवा जोगाइराख्न पनि होइन, तर तिनीहरूलाई तिनीहरूको रोग र विनाशको चाहिँ दण्डबाट जोगाउन उद्धारको योजना गर्नुभएको छ अरे। बुझिराख्नु भएको छ? तपाईँहरूले ख्याल गर्नुभयो यो धर्मीकरणको व्याख्यामा ख्रिस्ट हाम्रो धर्मीकरण हुनुहुन्छ भन्ने कुराको पृष्ठभूमि र ख्रिस्ट हाम्रो पवित्रता ठहरिनु भएको छ भन्ने पृष्ठभूमिको व्याख्यामा उहाँले पृष्ठभूमि कसरी जोड्नु भएको छ तपाईँले ख्याल गर्नुभएको छ? धर्मीकरणको सम्बन्धमा उहाँले चाहिँ मानकको कुरा ल्याउनु भयो, पवित्रीकरणको कुरामा चाहिँ उहाँले पास्टर रसेलले चाहिँ अब यो भर्सहरूलाई कोट गर्नुभयो कि जब हबक्कुक 1:13, हिब्रू 12:29 होइन, हिब्रू 10:31, पहिले हुन्न 5:17। पवित्रीकरण भन्नुको अर्थ के होला भन्नु त तपाईँहरूले? पवित्रीकरणको अर्थ के हो? जोएल, पवित्रीकरणको अर्थ के हो?
पवित्रकरण भनेको चाहिँ हामीले चाहिँ अब पाप स्वीकार गरेर परमेश्वरलाई समर्पण गर्नु।
एकैछिन है, पवित्रीकरण भने के हो? बहुत ब्रदर अमर, शुद्ध कसरी हुन सक्छ? परमेश्वरको नजरमा कोही पनि मानिस शुद्ध कसरी हुन सक्छ? हो, शुद्धिकरण भन्नु साथ पापकै कुरा आयो नि त होइन र? हो, धर्मीकरण भन्दा धर्मीकरणको व्याख्या गर्दा उहाँले माप माप नापकसँग जोड्नु भएको कुरा। धर्मीकरण भनेको कुनै एउटा नाप अथवा तराजुमा बराबर हुनु हो धर्मीकरण भन्ने भन्ने कुरा चाहिँ हुने, त्यसरी पृष्ठभूमि जोड्नु। जब ख्रिस्ट हाम्रो पवित्रीकरण भन्ने कुरामा चाहिँ उहाँले यो भर्सहरू कोट गरेर भन्नु खोज्नु भएको चाहिँ के हो भन्दाखेरि परमेश्वरको हातमा पर्नु सिधै एकदम डरलाग्दो कुरा हो। किन डरलाग्दो कुरा भन्दा उहाँ भस्म पार्ने आगो हुनुहुन्छ, सबै अधर्म पाप हो, अनि उहाँले पापलाई हेर्न सक्नुहुन्न। अनि यहाँ एउटा सेन्टेन्स भनेको चाहिँ तपाईँले त्यो अन्डरलाइन गर्नु है, यो एकदम इम्पोर्टेन्ट कुरा छ। एकैछिन, हो यो पेज नम्बर 120 माथिल्लो प्याराग्राफमा, नो मेन क्यान सेङ्टिफाई हिमसेल्फ इन द सेन्स अफ कजिङ हिमसेल्फ हो यो पढिदिनु त यो बाँकी यो अन्डरलाइन गर्नु है नेपालीमा इङ्ग्लिसमा दुवैमा। गोपाल पढिदिनु त नो म्यान क्यान सेङ्क्टिफाई हिमसेल्फ
No man can sanctify himself in the sense of causing himself to be accepted and adopted into God's family of the new creation begotten by his spirit.
नो मेन क्यान सेङ्क्टिफाई हिमसेल्फ भनेपछि नो मेन क्यान सेङ्क्टिफाई हिमसेल्फ यसको अर्थ के हुन्छ?
कुनै मानिसले आफूलाई पवित्रीकरण गर्न सक्दैन,
पवित्र ठहराउन सक्दैन होइन? त्यसो भने अर्को कोही चाहियो, अर्को कोही चाहियो भनेपछि ल मानव परमेश्वर पिताले हामीलाई पवित्रीकरण गर्न सक्नुहुन्छ कि भनेर भन्दाखेरि चाहिँ फेरि भर्सहरूले त भन्यो नि त, जस्तै हिब्रू 10:31, हिब्रू 12:29 अनि हबकुक 1:13 चाहिँ के भन्छ?
उहाँले पापलाई चाहिँ हेर्न सक्नुहुन्न।
हो, अनि फेरि मानव जाति जन्मजातै पापी पापमा जन्मिएको छ। त्यसो भने अब परमेश्वर पिता स्वयंले आफै पवित्रीकरण गर्न सक्नुहुन्न किन मानव जाति स्वभावैले जन्मजातै पापमै जन्मिएको छ। त्यसो भने अब अर्को कोही चाहियो नि त होइन? हो, यसरी चाहिँ उहाँले एउटा पृष्ठभूमि बाँध्नु भएको हो क्या। चार्ल्स पास्टर रसेलले एउटा पृष्ठभूमि बाँध्दै हुनुहुन्छ है यो भर्स, यो अगाडिको प्याराग्राफमा उहाँले पृष्ठभूमि बाँध्नु भएको, यसरी बुझ्नुहोस्। दिस एस्योर्स अस, अब पढ्नु त अर्को एकैछिन है, अर्को अर्को हरफ पढ्नु त। एकैछिन है, धर्मशास्त्रका विभिन्न घोषणाहरूसँग ल पढ्नु त।
धर्मशास्त्रका विभिन्न घोषणाहरूसँगको सम्मेलनमा यसले हामीलाई आश्वासन दिन्छ कि त्यो समय आउँदैछ जब पाप र पापीहरू र यसैसँग जोडिएका पाप र पीडा र दुःख र मरण यी सबै पनि खत्तम हुन्छ।
धर्मशास्त्रले भन्छ अरे कि पाप होइन, अनि योसँग जोडिए पापीहरू पापसँग जोडिएको पीडा दुःख मरण यो सबै खत्तम हुन्छ अरे। कहाँ कुन पदमा भनिएछ अरे यो ब्रदर गोपाल, कहाँ भनिएछ यो? हजुर,
प्रकाशको पुस्तकमा पीडाहरू सबै क्वेसनै छ भन्ने कुरा लेखेको छ।
प्रकाश 21:4 पढिदिनु त। प्रकाश 21:4,
अनि परमेश्वरले उनीहरूको आँखाहरूबाट सबै आँसुहरू पोछिदिनु हुनेछ अनि मृत्यु कहिले हुने छैन, न त शोक न रुवाई न पीडा नै कहिले हुनेछ किनकि पहिलेका कुराहरू बितिसकेका छन्।
यो रोग शोक रुवाई पीडा हुने छैन, किन हुने छैन? प्रकाश 22:3 पढिदिनु त।
प्रकाश 22:3, अनि फेरि कहिले कुनै श्राप हुने छैन तर त्यस परमेश्वर र थुमाको सिंहासन हुनेछ अनि उहाँका दासहरूले उहाँको सेवा गर्नेछ।
त्यहाँ श्राप हुने छैन होइन, पाप हुने छैन, पापसँग जोडिएको पीडा दुःख मरण केही पनि हुने छैन, यो सबै खत्तम हुनेछ भनेर यसरी हामीलाई धर्मशास्त्रले भन्छ। यसको निम्ति परमेश्वरलाई धन्यवाद भएको होस् कि हामी पढ्दै जानु।
हामी ईश्वरीय चरित्रको विशेषतामा पनि आनन्दित हुन सक्छौँ कि परमेश्वर भस्म गर्ने आरोप हुन्छ जब हामी जान्दछौँ कि उहाँले हामीलाई ख्रिस्ट येशूमा हाम्रो अनुच्छेद अपूर्णताहरू हुने अवधिको लागि शरण प्रदान गर्नुभएको छ।
यो वाक्यले के भन्नु खोजेको छ ब्रदर गोपाल?
मैं जैसा उसमें फ्यूचर को देखना चाहता हूँ तो
They can reduce also the features of the divine character. हामी चाहिँ अब भविष्यमा पनि उहाँको दिव्य फिचर्स हुने दिव्य क्यारेक्टरमा पनि हामी आनन्दित हुन सक्छौँ, किनकि उहाँ चाहिँ किनकि कि किनभने उहाँ चाहिँ भस्म गर्ने आगो हुनुहुन्छ।
भस्म पार्ने आगो हुन्छ, यो दिव्य चरित्रमा पनि हामी प्रसन्न हुन सक्छौँ। किन किन भन्दाखेरि प्रकाश 22:3, प्रकाश 21:4 उहाँले पाप र त्योसँग जोडिएको पीडा दुःख मरण पनि भस्म पार्नु हुन्छ के, खतम गर्नुहुन्छ। यो यस अर्थमा हामीले परमेश्वर चाहिँ भस्म पार्ने आगो हुनुहुन्छ भन्ने उहाँको यो चरित्रमा पनि आनन्दित हुन सक्छौँ अरे, होइन? किनकि हामीले क्रिस्ट येशूमा एउटा चाहिँ आश्रय पाएका छौँ, त्यहाँ रेफ्युज भन्ने शब्द छ नि, त्यो रेफ्युज भन्नेलाई चाहिँ सर्कल गर्नु छ। हामीले हाम्रो अनिच्छुक स्वैच्छिक होइन तर अनिच्छुक असिद्धताहरूको लागि चाहिँ हामीले शरण पाएका छौँ अरे, कि एउटा हाम्रो लुक्ने ठाउँ पाएका छौँ अरू, रेफ्युज पाएका छौँ, जो चाहिँ हाम्रो क्रिस्ट येशू हुनुहुन्छ। बुझ्नुभयो कि उहाँमै के त उहाँले चाहिँ परमेश्वर पिताले पाप र मृत्यु र सबै चाहिँ असिद्धताबाट छुटकारा दिनुभएको छ। कसमा हजुर? हो, त्यो चाहिँ कसको निम्ति? कुन वर्गको निम्ति? न्यू क्रिएसनको निम्ति। त्यो न्यू क्रिएसनमाथि ए भनेर लेख्नु है है। यति मात्र होइन, पाप र मृत्यु र सबै कमजोरीबाट छुटकारा मात्र होइन कि, तर नयाँ सृष्टिको निम्ति उहाँकै सिद्धता, उहाँ जस्तै हुन पनि उहाँले चाहिँ बाटो खोलाइदिनु भएको छ, होइन? दिव्य प्रकृतिको सिद्धता र पूर्णतासम्म हामीलाई पुग्नको निम्ति बाटो खोल्नु भएको छ यो नयाँ सृष्टिको निम्ति। अनि त्यसपछि फर द ग्रेट कम्पनी, यो यसमा स्ल्यास गर्नु है, फेरि ग्रेट कम्पनीको निम्ति चाहिँ कस्तो छ अरे, ठुलो झुन्ड, यहाँ त पूर्ण विराम छ नेपालीमा, इङ्ग्लिसमा चाहिँ त्यहाँ कोलन छ जस्तो लाग्छ, कोलनको पछाडि स्ल्यास गर्नु होला। नयाँ सृष्टिको लागि त यो छ, ठुलो झुन्डको लागि के छ पढ्दिनु? ठुलो झुन्ड, ठुलो झुन्डको लागि भने
तिनीहरूका कुमारी शैलीहरू जो तिनीहरूको पछि पछि हुन्छन्।
भजन सङ्ग्रह 45:14 लेखिएको जस्तो ठुलो झुन्डको निम्ति चाहिँ मेरो के व्यवस्था गरिएको छ त? हजुर, स्वर्गदूत बराबरको सिद्धता ठुलो झुन्डको लागि राखिएको छ। त्यसपछि भजन सङ्ग्रह 45:14 पछि फेरि त्यहाँ स्ल्यास गर्नु, त्यसपछि एन्सियन्ट वर्थिजको कुरा छ, अनि एन्सियन्ट वर्थिज माथि सी लेख्नु होला। अब प्राचीनहरू भने के छ त, एन्सियन्ट वर्थिजको लागि के छ? प्राचीनहरूलाई फेरि कस्तो गरिनेछ त, मानव शरीरमै होइन, मानव शरीरमै सबैभन्दा सिद्ध अवस्थामा पुनर्स्थापित अथवा पुनरुत्थान गरिनेछ अरे। तिनीहरू मानव शरीरमै हुँदाखेरि स्वर्गीय राज्य अथवा चाहिँ परमेश्वरको स्वरूपमा पुनरुत्थान गराइनेछन् ताकि तिनीहरू चाहिँ पृथ्वीका परिवार घरानाहरूको निम्ति एउटा चाहिँ आशिषको माध्यम हुन सकुन्। अल्टिमेटली त्यसपछि अन्तत
अन्तत जब सहसारी युगको परीक्षाहरू र अवसरहरू र परीक्षणहरूले सबै इच्छुक र आज्ञाकारीहरूलाई सिद्धतामा ल्याइ पुर्याउने पुर्याउनेछ र परमेश्वर प्रतिको उनीहरूको वफादारिता प्रदर्शन गर्नेछन्।
के भनेको छ वाक्यले, यो उपवाक्यले के भनिरहेछ ब्रदर गोपाल? हजुर हजुर
अनि अन्तिममा चाहिँ अब जब परीक्षा र अब के अपर्चुनिटिज दिइन्छ अनि त्यसपछि उनीहरूको टेस्टिङ मिलेनियल एजमा उनीहरूको टेस्टिङ भइसकेपछि चाहिँ सबै सो इच्छा गर्नेहरू चाहिँ सो इच्छाले चाहिँ अब ओबिडियन्ट गर्नेहरू चाहिँ पर्फेक्सनमा आउँछ
पर्फेक्सनमा आउँछ, त्यसपछि
आज्ञाकारी
के हुन्छ?
हुनेहरू हजुर
सिद्धतामा आउँछन्, त्यसपछि पढ्दै जानु।
अनि
सिद्धतामा शरीरमा परमेश्वरको स्वरूप प्राप्त गर्नेछन् र यी सबैमा परमेश्वरको इच्छा हृदयबाटै यति पूर्ण रूपमा बुझिनेछ र पालन गरिनेछ कि उहाँ अब तिनीहरूका लागि भस्म गर्ने आगोको रूपमा हुने छैन हुनुहुने छैन
किनकि
किनकि तिनीहरूको सबै फोहोर र कसिङ्गरहरू महान मध्यस्थको अनुशासन मुनि शुद्ध गरिनेछ गरिएको हुनेछ जसको हातमा नै यी सबै कुरा परमेश्वरको प्रेम र बुद्धिले खटाएको थियो।
ओ बस, यहाँ एउटा सेन्टेन्स छ, द्याट ही विल नो लङ्गर बी टु देम एज अ कन्ज्युमिङ फायर। यो अन्डरलाइन गर्नु है, कि अब उहाँ अब तिनीहरूको लागि भस्म गर्ने आगोको रूपमा हुनुहुने छैन। यसलाई अन्डरलाइन गर्नुहोस्, यो कति बेला हुन्छ अरे? उहाँ चाहिँ भस्म पार्ने आगो हुनुहुन्छ। हिब्रू 10:29 भन्छ, तर यसरी उहाँ भस्म पार्ने आगो चाहिँ मानव जातिको निम्ति हुनुहुने छैन। कति बेला? कति बेला?
परमेश्वरको स्वरूपमा सबै मानिसहरू आइसकेपछि
त्यो कुन समयमा हुन्छ त, कति बेला हुन्छ? ब्रदर गोपाल कति बेला हुन्छ?
यो त अब यो सहस्राब्दी युग अब सकिसकेपछि
सहस्राब्दी युगको अन्ततिर हुन्छ, त्यसपछि क्राइस्ट सेल देन, त्यसपछि नै पढ्नु त।
त्यसपछि नै क्रिस्टले उहाँको आफ्नो प्राणको व्यथा देखाउनुहुनेछ र यी परिणामस्वरूपसँग सन्तुष्ट हुनेछ।
हजुर, त्यसपछि नै
त्यसपछि नै क्रिस्टले उहाँको आफ्नो प्राणको व्यथा देखाउनुहुनेछ र यी परिणामहरूसँग सन्तुष्ट हुनेछ।
यसै 53:11 पढिदिनु त।
यसैया
53:11
53:11 पद उहाँले उसको प्राणको व्यथा देख्नुहुनेछ र सन्तुष्ट हुनुहुनेछ। मेरो धर्मी दासले आफ्नो ज्ञानद्वारा धेरैजनालाई धर्मी ठहराउनेछ किनकि उसैले उनीहरूका अधर्महरू बोक्नेछन् बोक्नेछ।
उसले आफ्नो प्राणको व्यथा देख्नेछ। कसले? क्रिस्टले। कति बेला? सहस्राब्दी युगको अन्त्यमा। यो अहिले हामीले पढेको प्याराग्राफ भनेको चाहिँ गड इज अ कन्ज्युमिङ फायर भन्ने हिब्रू 10 को, के अरे हिब्रू 12 को 29 पद छ नि, त्यसको अलिकति जोडिएको मात्रै हरफ हो। यो त्यति इम्पोर्टेन्ट छैन। क्रिस के अरे परमेश्वर सधैँभरि त्यसरी भस्म पार्ने आगो हुनुहुन्न भनेर पास्टर रसीले अलिकति जोड्नु भएको। तर इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दा योभन्दा अगाडिको हरफ हो। है, योभन्दा अगाडिको हरफमा पास्टर रसीले ख्रिस्ट हाम्रो पवित्रीकरण हुनुहुन्छ भनेर एउटा पृष्ठभूमि बाँध्नु भएको छ। के छ र त्यो हरफमा? थोरै रिभाइज गराउँ त ल भन्नु। ख्रिस्ट नै हाम्रो पवित्रीकरण ठहरिनु भएको छ। ब्रदर अमर, ख्रिस्ट हाम्रो पवित्रीकरण ठहरिनु भएको छ कसरी? अलिकति पृष्ठभूमि फर्स्ट प्याराग्राफमा छ, यो कुरा बिर्सनु हुँदैन है। अलिकति पृष्ठभूमि उहाँले जोडिसक्नु भएको छ कसरी?
त्यो आफै आफूलाई पवित्र गर्न सक्दैन,
अनि
त्यस कारण पवित्र गर्नलाई चाहिँ कुनै न कुनै पार्टी चाहिन्छ, त्यस कारणले गर्दाखेरि ग्रिस चाहिँ हाम्रो माध्यम।
अलिक क्लियर सुनेन है। कसैले पनि आफै आफैलाई पवित्रीकरण गर्न सक्दैन, यो कुन कुन पदको आधारमा? यूहन्ना 1:13 र हिब्रू 5:4 पदको आधारमा आफै आफैलाई कसैले पनि पवित्रीकरण गर्न सक्दैन। त्यसपछि
पवित्र गर्नको लागि चाहिँ कुनै माध्यम चाहिन्छ, त्यो माध्यम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यस कारणले
ब्रदर जो के अरे गोपाल, उहाँले के भनिराख्नु भएको छ त्यसपछि?
त्यो कुनै न कुनै माध्यम चाहिन्छ पवित्रीकरण गराउनको लागि, अनि त्यो माध्यम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ
किन
भन्नुभयो।
परमेश्वर पिता किन माध्यम हुन सक्नुहुन्न सिस्टर रुमी? परमेश्वर पिता स्वयं किन पवित्रीकरणको माध्यम हुन सक्नुहुन्न?
उहाँले यीशु ख्रीष्टलाई नै माध्यम बताउनु भन्छ।
फेरि एकचोटि भन्नु त। फेरि एकचोटि भन्नु त।
त्यति धेरै राम्रो थाहा भएन, तर उहाँले चाहिँ यीशु ख्रीष्टलाई नै माध्यम बनाउनु भएको छ नि त।
त्यही त, यसो त्यसलाई माध्यम बनाउनु भयो। उहाँ आफै परमेश्वर पिता स्वयं पवित्रीकरणको माध्यम किन हुन सक्नुहुन्न भन्ने कुरा के किन होला ब्रदर जोएल?
किनभने यस परमेश्वर त भस्म गर्ने अब न्याय गर्ने परमेश्वर हुन्छ नि त, अनि त्यो न्याय चाहिँ अब यसु ख्रिस्टले हामीद्वारा चाहिँ दिनुभएको कारणले।
ब्रदर गोपाल, किन होला परमेश्वर पिता स्वयं चाहिँ पवित्रीकरणको माध्यम हुन नसक्नु भएको किन हो?
अब किनभने उहाँले चाहिँ अब पापलाई देख्न सक्नुहुन्न,
ओ
अनि
कुन पदमा
उहाँले
छ यो?
चाहिँ न्याय गर्नुहुन्छ। यो हबकुक 1:13 पद।
उहाँले पापलाई देख्न सक्नुहुन्न, यो हबकुक 1:13 भन्यो अनि
अनि त्यो भएको कारणले हबकुक 1:13 मा अब त्यो भनिएको छ, अनि सबै अधर्मीहरू चाहिँ अब पाप हो भनेर पहिलो योहन्ना 5:17 मा लेखेको छ। अनि
अधर्महरू है, सबै अधर्महरू पाप हो, पहिले भन्दा 5:17 लेखा छ अनि
अनि त्यसपछि अनि परमेश्वर अनि हिब्रू 10:31 मा लेखे अनुसार चाहिँ अब परमेश्वरको हातमा पर्नु चाहिँ एकदमै डरलाग्दो कुरा हो। अनि त्यो पनि लेखेको छ, अनि हिब्रू 12:29 अनुसार उहाँ चाहिँ भस्म गर्ने आगो पनि हुनुहुन्छ भनेर लेखेको छ। त्यसै कारणले गर्दाखेरि उहाँ नै न्याय गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ स्वयंले त्यो कुरा गर्न सक्नुहुन्न, किनभने उहाँको हातमा जस्टिस छ नि त। अनि जुन हामीले अगाडिको हप्तामा पनि हामीले हेरेको थियो त्यो रोमीको पुस्तकबाट, अनि त्यो भएको कारणले गर्दाखेरि कोही माध्यम चाहिन्छ, अनि त्यो माध्यम चाहिँ अनि उहाँले अब यीशु ख्रीष्टलाई चुन्नुभयो। उहाँ आफैले स्वयंले त्यो कुरा चाहिँ गर्न नमिल्ने भएर, किनकि उहाँले त्यो गर्नुभयो भने त फेरि उहाँ अदल बदलको परमेश्वर देखिनुहुन्छ नि।
त्यो भन्दा पनि तपाईँले कसरी बुझ्नुपर्छ भन्दाखेरि गर्न नमिल्ने मिल्ने भन्ने होइन कि परमेश्वरको नजरमा पाप भन्ने कुरा उहाँले देख्नै सक्नुहुन्न। हिब्रू 1:13 भन्छ, के अरे हबक्कूक 1:13 भनिया छ होइन, परमेश्वरको नजरमा परमेश्वरले पाप देख्न सक्नुहुन्न। पहिले उन्न 5:17 भन्छ सबै अधर्म पाप हो। फेरि दाउदले भजन सङ्ग्रहको पुस्तकमा लेखा छन् कि मानव जाति अधर्ममै जन्मिएको हुन्छ, पापमै जन्मिएको हुन्छ। त्यसो भने परमेश्वर पिताको नजरमा त मानिस जातिलाई देख्नै सक्नुहुन्न, किन भन्दा मानिस पापैमा जन्मिएको छ भनेपछि त उहाँले मानिसले देख्न सक्नुहुन्न नि त, होइन? फेरि हिब्रू 10:31 भन्छ कि परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा, किन हिब्रू 10:12:29 भन्छ कि उहाँ भस्म पार्ने आगो हुनुहुन्छ। उहाँले पापलाई देख्न सक्नुहुन्न भनेपछि मानव जाति स्वयं स्वयं चाहिँ पापमा जन्मिएको छ भनेपछि त यदि मानव जाति सिधै परमेश्वरको नजरमा अगाडि देखा पर्ने हो भने त उतिखेरै भस्म हुन्छ क्या मानव जाति, बुझ्नुभयो? बुझ्नु भएको छ? यस कारणले गर्दा यहाँ एउटा शब्द लेखिएछ, गड्स नल गड्स लभ नो लेस देन इज जस्टिस, है? परमेश्वरको न्याय यति चाहिँ स्ट्रिक्ट छ भने उहाँको अर्को चरित्र छ प्रेम पनि त्यत्तिकै त्यत्तिकै स्ट्रिक्ट छ, त्यही तहमा छ कि प्रेम पनि। त्यो कारणले गर्दा उहाँको त्यो प्रेमको चरित्रलाई त्यो चरित्रको प्रेमको चरित्रले एउटा बाटो खुल्याएको छ कि उहाँ स्वयं आफैले त्यसरी पवित्रीकरण गर्नु नभए पनि उहाँले एउटा कुनै माध्यम बनाइदिनु भएको छ, त्यो माध्यम चाहिँ क्रिस्ट हुनुहुन्छ। यस कारणले गर्दा परमेश्वर पिता स्वयं मानव जातिको पवित्रीकरण ठहरिनु भएको होइन के, उहाँले अर्को कुनै माध्यम ठहराउनु भएको छ, उहाँ चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ, बुझ्नुभयो? बुझ्नु भएको छ? यो कुरालाई ध्यानमा राखिराख्नु है। अब अर्कोहरू पढ्नु त, पवित्रीकरणको अर्थ
पवित्रीकरणको अर्थ पवित्र सेवामा अलग हुनु र दैव रहनु हो।
पवित्रीकरणको अर्थ खासमा के रहेछ त? पवित्र सेवामा अलग हुनु र गराइनु हो है, बुझ्नुभयो? पवित्रीकरणको अर्थ के रहेछ?
पवित्र सेवामा अलग हुनु र गराइनु,
त्यसको अर्थ के हो त? यसको अर्थ के हो ब्रदर अमर? पवित्र सेवामा अलग हुनु र गराइनु हो, यसको अर्थ के हो अमर ब्रदर? पवित्रकरणको अर्थ पवित्र सेवामा अलग हुनु र गराइनु हो, यसको अर्थ के हो? अमर ब्रदर हजुर, ब्रदर जोएल
पवित्र सेवा भनेको अब पवित्र जुन
हजुर
आफूलाई अब सांसारिक कुराहरूबाट अलग राख्नु
यहाँ त फेरि पवित्रीकरण तपाईँहरूले बुझ्नु भएको चाहिँ के हो त? पवित्रीकरण भनेको के हो? तपाईँहरूले सुरुमा भन्नुभएको थियो नि पवित्रीकरण, तपाईँहरूले बुझ्नु भएको चाहिँ के हो पवित्रीकरणको अर्थ ब्रदर जोएल? ब्रदर जोएल
आफ्नो पाप स्वीकार गरेर परमेश्वर प्रति स्वीकार उहाँमा समर्पण गर्नु नै
त्यो चाहिँ
पवित्रीकरण।
पवित्रीकरण हो, पापबाट
हजुर
अलग हुनु पवित्रीकरण होइन हो।
हजुर
यो चाहिँ हाम्रो बुझाइ हो, साधारण भनौँ न यो चर्चियानिटीको पनि बुझाइ यो छ, तर पहिलो कुरन्ती 1:30 भनिएअनुसार चाहिँ पापबाटको शुद्धिकरण भन्ने कुरा चाहिँ यो हाई कलिङको विषयमा पढ्दैछौँ नि त हामीले, हाई कलिङ, पहिलो कोरिन्थी 1:30 हाई कलिङ, परमेश्वरले कसरी हाई कलिङको निम्ति बोलाउनुहुन्छ भन्ने पदै पहिलो कोरिन्थी 1:30 हो। पहिलो कोरिन्थी 1:30 को आधारमा पापबाट अलग हुनु भन्ने कुरा चाहिँ परमेश्वर हाम्रो बुद्धि ठहरिनुहुन्छ योभन्दा पनि अगाडि आउँछ के, एकदम फन्डामेन्टल कुरा हो। पापबाट चाहिँ अलग हुनु भन्ने कुरा धेरै अगाडि आउनुपर्छ हाई कलिङमा, बुझ्नुभयो? पाप, क्रिस्ट हाम्रो बुद्धि ठहरिनुहुन्छ, हामीले त्यो पढाएको छौँ नि त, कसरी हाम्रो बुद्धि ठहरिनुहुन्छ त तपाईँहरूले भन्नु त, क्रिस्ट हाम्रो बुद्धि ठहरिनु भएको छ कसरी, ल केही तर्कहरू भन्नु त दर्दर अमर, क्रिस्ट हाम्रो बुद्धि ठहरिनु भएको छ कसरी अमर बदर? अमर बदर, अँ, क्रिस्ट हाम्रो बुद्धि ठहरिनु भएको छ कसरी?
पहिलो आदम र हव्वालाई
आदम र हव्वालाई
आवश्यकहरू पहिला, त्यसै कारण हामी जस्तो कति मानिसहरूलाई त हरेक बुद्धिको आवश्यक पर्छ, त्यस कारणले गर्दाखेरि एकदम
ब्रदर गोपाल के भन्न चाहनु भएको छ?
आदम र हव्वालाई त बुद्धिको खाँचो पर्यो भने हामीलाई झनै पर्छ, त्यही भएको कारणले गर्दाखेरि हाम्रो बुद्धि ठहरिनु भयो ख्रिस्ट।
हो, आदम र हव्वा जो चाहिँ पाप रहित अवस्थामा हुँदाखेरि त उनीहरूलाई बुद्धिको खाँचो पर्यो भने, हामी स्वभावैले पापमा जन्मिएकोहरूलाई त्यसै पनि बुद्धिको खाँचो छ हो। क्रिस्ट हाम्रो बुद्धि ठहरिनु भएको छ त्यति बेलै हामी चाहिँ पापबाट अलग हुन्छौँ के, सुरुकै स्टेजभन्दा अगाडि। अब हाई कलिङको दौरानमा क्रिस्ट हाम्रो बुद्धि ठहरिनु हुन्छ, हामी त्यति बेलै पापबाट चाहिँ अलग हुन सुरु गर्छौँ होइन, त्यसपछि हामीले अझै चाहिँ क्रिस्ट हाम्रो निम्ति बुद्धि ठहरिनु पर्छ, हाम्रो आफ्नै बुद्धिले चाहिँ काम गर्दैन होइन, जसरी आदम र हव्वालाई पनि काम गरेन भन्ने बुझ्दै जान्छौँ, त्यसपछि धर्मीकरणको स्टेजमा आउँछौँ, त्यसपछि पवित्रकरणको स्टेजमा आउँदाखेरि पवित्रकरण पहिलो कुरन्ती 1:30 भनिएको अर्थ के हो भन्दाखेरि, हामी यो स्टेजमा आइसकेपछि अब पवित्र सेवामा अलग हुनु र गराइनु पर्छ के, बुझ्नुभयो? यसको अर्थ के हो भन्दाखेरि, हामी चाहिँ अब सांसारिक भनौँ न कामहरूमा अल्झिनु भन्दा पनि अब हामी पवित्र सेवामा कम्प्लिटली अलग हुनु र गराइनु पर्छ, यो चाहिँ पहिलो कुरन्थी 1:30 पवित्रकरणको अर्थ हो। पापको सम्बन्धमा यहाँ भने छ त अन्त अर्को वाक्य, अर्को वाक्य पापीहरूलाई
पवित्र
एकछिन एकछिन, यो सेन्टेन्स अन्डरलाइन गर्नु एकदम इम्पोर्टेन्ट छ। पापीहरूलाई पवित्रकरणको लागि बोलाइँदैन, खासमा बाइबलीय शिक्षा अनुसार पापीहरूलाई त पश्चातापको निम्ति बोलाइन्छ, अनि पश्चाताप गर्ने पापीहरूलाई
पश्चाताप
हो, पापीहरूलाई पवित्रकरणको निम्ति होइन पश्चातापको लागि, पश्चातापको निम्ति बोलाइन्छ, त्यो पश्चाताप गर्ने पापीहरूलाई फेरि समर्पण कन्सिक्रेसनको लागि होइन तर के को लागि बोलाइन्छ अरे, जस्टिफिकेसनको लागि क्रिस्ट येशूमा विश्वास गर्न निर्देशन दिएको छ। पवित्रीकरण सेङ्क्टिफिकेसन केवल कस्तोहरूलाई हो, हो पवित्रीकरण केवल कसको लागि, धर्मी छरिएको वर्गको लागि मात्र आग्रह गरिएको छ अरे के, कारणले गर्दा धर्मीकरण अगाडि आउँछ, बुझ्नुभयो? यो कारणले गर्दा धर्मीकरण पहिला आउँछ, त्यसपछि मात्रै पवित्रीकरण आउँछ के, बुझिराख्नु भएको छ? तपाईँहरूले अब के बुझ्नु भन्दाखेरि पवित्रीकरण भनेको साधारण आम इसाई विश्वासीहरूले बुझ्ने पापबाट अलग हुनु भन्ने अर्थ होइन। बाइबलमा पवित्रीकरणको अर्थ चाहिँ पवित्र सेवामा अलग गर्नु र हुनु र गराइनु हो। बुझ्नुभयो? बुझ्नुभयो?
हजुर
आफैहरूलाई पवित्रीकरणको लागि बोलाइन्छ कि बोलाइन्न? तिनीहरूलाई के को निम्ति बोलाइन्छ? पश्चाताप गर्नेहरूलाई चाहिँ कन्सिक्रेसनको लागि बोलाइन्छ, गर्न लगाइन्छ, निर्देशन दिइन्छ कि दिन्न? के को लागि निर्देशन दिएको छ? हो, यी धर्मीकरणको लागि निर्देशन दिए अनुसार चल्नेहरू धर्मी ठहरिसकेपछि मात्रै यी धर्मी ठहरिएकाहरूलाई मात्रै पवित्रीकरणको लागि आग्रह गरिएको छ। यो सुरुको तिन चारवटा सेन्टेन्स अन्डरलाइन गर्नु एकदम इम्पोर्टेन्ट छ। अब पढ्नु, क्रिसमा केन्द्रित
परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नेहरू र उहाँको छुटकाराको बलिदानद्वारा आश्वासित विश्वासीहरूको लागि मात्र
परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नेहरू होइन, उहाँको छुटकाराको बलिदानद्वारा आशित, यस्तो कुरा चाहिँ प्रतिज्ञाहरूमा विश्वास गर्नेहरूको लागि मात्रै पवित्रीकरणको लागि बोलाइएको छ। यसको अर्थ
यसको अर्थ यो होइन कि सम्पूर्ण मानव जातिका लागि पवित्रीकरण वा पवित्रता उचित कुरा हो। यसको सरल अर्थ यो हो कि जबसम्म कोही व्यक्तिले पश्चाताप नगर्ने पापीको स्थानमा छ भने उसलाई आफैलाई पवित्रताको जीवनमा अलग रहन आमन्त्रित गर्न बेकार हुन्छ भनी परमेश्वरले पहिले नै देख्नुभयो।
कि उसले
कि उसले पहिला आफ्नो पापपूर्णतालाई महसुस गर्नुपर्छ अनि पश्चातापी हुनुपर्छ।
हो, एकदमै महत्त्वपूर्ण कुरा, यो पनि अन्डरलाइन गर्नु है। हो, यो वाक्यले के भन्नु खोजेको छ ब्रदर गोपाल? यसको अर्थ फेरि यो होइन कि परमेश्वरले, परमेश्वर पिताले मानव जाति पवित्रीकरण भएको नचाहनु भएको अथवा मानव जातिको निम्ति पवित्रीकरण उचित कुरा होइन भन्न खोजिएको चाहिँ होइन कि। यसको सरल अर्थ के हो त ब्रदर गोपाल?
नचाहनु भएको होइन, किनकि परमेश्वरलाई पहिले नै थाहा छ कि पहिला उसको जो कोहीले आफ्नो पाप पश्चाताप नगरिकन त्यो अवस्थामा आउन सक्दैन।
पश्चाताप गर्दैन भने, पाप कुनै पनि पापीले आफ्नो पापलाई पश्चाताप गर्दैन भने उसलाई पवित्रताको पवित्रीकरणको निम्ति बोलाउने, पवित्रीकरणको स्टेजमा लाने होइन, पवित्रताको निम्ति उसको जीवन अलग गर्नु, आमन्त्रण गर्नु बेकार हुन्छ अरे के। पहिला त उसले पाप पूर्णतालाई महसुस गर्नु पर्यो, पश्चाताप पनि हुनु पर्यो, परमेश्वरको परमेश्वरबाट क्रिसेस बुद्धि ठहरिनु हुन्छ, त्यो इनिसियल स्टेजमै आउनु पर्यो क्या पहिला त। बुझ्नुभयो? यसको अर्थ
यसको अर्थ पश्चातापी व्यक्ति पवित्र हुनुहुँदैन र जीवनको पवित्रताका लागि अलग हुनु हुँदैन भन्ने होइन। तर यसको अर्थ चाहिँ यो हो कि धर्मीकरणलाई उछिनेको पवित्रीकरण पूर्ण यता व्यर्थ हुन्छ।
हो, यो पुरै प्याराग्राफ अन्डरलाइन गर्नुभयो हुन्छ है। यो लास्ट सेन्टेन्सले भन्यो नि त, यसको अर्थ फेरि यो होइन कि पश्चातापी व्यक्ति पवित्र हुन सक्दैन अथवा हुनु हुँदैन, जीवनमा चाहिँ पवित्रीकरणको लागि अलग हुनु हुँदैन भन्ने होइन के। तर यसको सरल अर्थ के हो भन्दाखेरि, धर्मीकरण नै नभइकन पवित्रकरणको निम्ति बोलाइयो भने त्यो पवित्रीकरण व्यर्थ हुन्छ अरे के। स्टेजहरू छ, परमेश्वरले स्वर्गीय बोलावटमा बोलाउने स्टेजहरू छ। पहिले बुद्धि ठहरिनु भएन भने उसको निम्ति धर्मीकरण ठहरिनु हुन्न। परमेश्वरको परमेश्वरबाट क्रिस्ट येशू कसैको निम्ति धर्मीकरण नै हुनुहुन्न भने उसको निम्ति पवित्रीकरण हुन सक्नुहुन्न। बुझ्नुभयो? बुझिराख्नु भएको छ? चरणहरू छ भन्न खोजे हो के। धर्मीकरणलाई उछिनेर पहिले पवित्रीकरण हुन सक्दैन, त्यो व्यर्थ हुन्छ अरे, बुझ्नुभयो? हो, यस कारणले गर्दा पवित्रीकरण चाहिँ कसको निम्ति मात्रै हुन्छ? जस्टिफाइड भइसकेकाहरूको निम्ति मात्रै पवित्रीकरण हुन्छ, बुझ्नुभयो? यो ख्याल गरिराख्नु है, एकदम इम्पोर्टेन्ट कुरा। अब अर्को पढ्नु, परमेश्वरको व्यवस्था
परमेश्वरको व्यवस्था क्रममा हामीले पहिला पापहरूका लागि गरिएको व्यवस्थामा ईश्वरीय भनाइको बारेमा चाहिँ सिक्नु पर्दछ र हामी उहाँको सेवामा समर्पण हुनु वा आफैलाई अलग्याउनु उचित मनोवृत्तिमा हुनु अघि हामीले उहाँको व्यवस्थालाई फ्रिज मार्फत निशुल्क उपहारको रूपमा स्वीकार गर्नुपर्दछ।
यो वाक्यले के भनिरहेको छ गोपाल? हजुर, ब्रदर गोपाल, यो वाक्यले के भनिरहेको छ?
हामीले पहिला यो कुरालाई सिक्न जरुरी छ कि हाम्रो पापको निम्ति चाहिँ परमेश्वरले ईश्वरीय असल कुरा, ईश्वरीय योजना अथवा असल कुरा राख्नु भएको छ, ताकि हामीले अनि यो कुरा बुझिसकेपछि चाहिँ अनि हामीले यो कुरा पनि स्वीकार गर्नुपर्छ कि उहाँको प्रबन्धमा चाहिँ अनि त्यो जुन कुरा अब प्रबन्ध गर्नुभएको छ पापको निम्ति परमेश्वरले, त्यो चाहिँ येशु ख्रिस्ट द्वारा गर्नुभएको हो,
क्रिस चाहिँ
त्यो हामीले विश्वास गर्नुपर्छ।
यो आधारमा उहाँ क्रिस चाहिँ निशुल्क उपहार हो, निपा उपहार हुनुहुन्छ, यो हामीले स्वीकार गर्नुपर्छ। यो स्वीकार गरिसकेपछि मात्रै हामीले आफै आफैलाई उहाँको निम्ति अलग्याउन र उचित मनोवृत्तिमा आउन सक्छौँ है। हो, यो कन्सिक्रेट अर टु सेङ्टिफाई भनेको छ नि, यसलाई अन्डरलाइन गर्नु है। सेङ्टिफिकेसनको अघिल्लो स्टेज भनेको कन्सिक्रेसन हो, बुझ्नुभयो? सेङ्टिफिकेसनको अघिल्लो स्टेज भनेको कन्सिक्रेसन हो। कन्सिक्रेसनको अर्थ के हो त, कि हामी अब उसो येशु ख्रीष्टमा समर्पित हुनु हो भन्ने होइन अर्थ सेङ्टि कन्सिक्रेसन भनेको। यसबाहेक
यसबाहेक सुसमाचारीय युगको सबै व्यवस्थाको उद्देश्य पश्चातको लागि हावा धर्मीकरणको लागि शुभ सुसमाचार समाचारको घोषणा र सबै विश्वासीहरूलाई आफूलाई परमेश्वर आफूलाई परमेश्वरलाई पवित्र पार्न वा समर्पण गर्न निमन्त्रणा सबै परमेश्वरले अहिले काम गरिरहनु भएको एउटै महान योजना नयाँ सृष्टिको विकास
तत्त्वहरू वा अंशहरू हुन्, यसलाई इङ्ग्लिसमा पढिदिनु त। इङ्ग्लिसमा पढिदिनु, बिसाइड्स गोपालले गोपाल सुनिराख्नु भएको छ, पेज नम्बर 122 फर्स्ट प्याराग्राफको सेकेन्ड लाइन पढिदिनु, बिसाइड्स।
Besides the object of all this arrangement of the gospel is the call to repentance, the declaration of the good tidings unto sanctification, and the invitation to all believers to sanctify or consecrate themselves to God are all elements or parts of the great plan which God is now working out, is the development of the new creation.
न्यू क्रिएसनकै सम्बन्धमा हामीले पढिरहेको छौँ नि अहिले, होइन? कल अफ द न्यू क्रिएसन च्याप्टरको टपिक नै छ यो. कल अफ द न्यू क्रिएसन, नयाँ सृष्टिको बोलावट अथवा नयाँ सृष्टिको विकासक्रमको विभिन्न अंशहरू छन् अरे कि. पहिला चाहिँ पश्चातापको निम्ति बोलाइन्छ, त्यसपछि धर्मीकरणको शुभ समाचार दिइन्छ, त्यसपछि ती धर्मी ठरिएका विश्वासीहरूलाई पवित्रीकरण अथवा समर्पित गर्न बोलाइन्छ. यो सबै चाहिँ उहाँको एउटै मुख्य योजना अथवा नयाँ सृष्टिको बोलावट र विकासको अरू भागहरू हुन्, ससाना भागहरू हुन् अरे के, बुझ्नुभयो? यो सबै भागहरूको मूल अन्तत उद्देश्य भनेको नयाँ सृष्टिको बोलावट र विकास नै हो भन्ने बुझ्नुहोस्. परमेश्वरले पूर्व निर्धारित गर्नुभएको छ, पढ्नु त.
परमेश्वरले पूर्व निर्धारित गर्नुभएको छ कि नयाँ सृष्टिका हुनेहरू सबै राजकीय पुजारीको बलिदानकर्ताहरू हुनुपर्दछ. तिनीहरू प्रत्येकसँग परमेश्वरलाई अर्पण गर्न केही न केही हुनुपर्दछ. जसै हाम्रा प्रधान पुजारीले पनि आफूलाई परमेश्वर समक्ष अर्पण गर्नुभयो.
एकछिन है, यो नयाँ सृष्टिको बोलावट र विकासको विभिन्न चरणहरू भयो भने एउटा फेरि प्रमुख विशेषता के छ भन्दाखेरि, परमेश्वर स्वयंले नयाँ सृष्टिहरू बलिदानकर्ताहरू हुनुपर्छ भनेर पहिल्यै पूर्व निर्धारित गर्नुभएको छ अरे है. बलिदानकर्ता भनेपछि त बलिदान गर्न केही हुनु पर्यो. जसरी हाम्रो महापुजारी येशू ख्रीष्ट स्वयंले उहाँले पनि आफैलाई परमेश्वरमा अर्पण गर्नुभयो. किन भन्दाखेरि उहाँले उहाँसँग पनि परमेश्वर पितामा बलिदान गर्नुपर्ने केही कुरा हुन आवश्यक थियो अरे के. हिब्रू 7:27 पढ्नुहुन्थ्यो. हिब्रू 7:27
हिब्रू 7:27 जसलाई ती महापुजारीहरूलाई झै पहिले आफ्नै पापहरूका निम्ति त्यसपछि मानिसहरूका पापहरूका निम्ति दिनौ बलिदान चढाउने आवश्यकता छैन, किनकि यो त उहाँले आफैलाई बलिदान चढाइकन एकैपल्टमा गरी सिद्ध्याउनु भयो.
पुरानो करारमा लेवीको पुस्तकमा हेर्ने हो भने महापुजारीहरूले पहिला आफ्नै र आफ्नै परिवारको निम्ति पाप बलि चढाउँथे, होइन? के चढाउँथे आफ्नो र आफ्नो परिवारको निम्ति के चढाउँथे महापुजारीले?
बलिदान
कस्तो बलिदान? नाम भनौँ न, बहर चढाउँथे हो, बहर चढाउँथे. अनि अरू मानिस इजरायलीहरूको निम्ति के चढाउँथे? बोका चढाउँथे हो. हो, यसरी येशु ख्रीष्टले पनि परमेश्वर पिता समक्ष, होइन, महापुजारीको रूपमा यसरी छुट्टा छुट्टै बलिदान चढाइराख्नु भएन अरे के. उहाँ स्वयंले आफै आफैलाई अर्पण गर्नुभयो. हिब्रू 9:14 पढ्नु.
अन्तत आत्माद्वारा परमेश्वरको सामु आफैलाई निष्कलङ्क चढाउनु हुने ख्रीष्टको रगतले जीवित परमेश्वरको सेवा गर्न तिमीहरूको विवेक मरेका कामहरूबाट झन् कति बढ्त गरिशुद्ध पार्ला त.
उहाँले आफैलाई आफै आफैलाई बलिदानको रूपमा चढाउनु भयो, होइन? नयाँ सृष्टिमा बोलाएकाहरूको निम्ति केही न केही बलिदान चढाउनु पर्छ. परमेश्वरले पहिले पूर्व निर्धारित गर्नुभएको छ. हिब्रू 7:27-9:14 हामी देख्छौँ. किन भन्दा उहाँ हाम्रो शिर हुनुहुन्छ, शिरलाई समेत केही न केही कुरा चढाउन आवश्यक रहेछ. त्यसो हो भने सबै उपपुजारीहरूले पनि पढ्दै जानु त.
सबै उपचार्यहरूले पनि आफूलाई पूर्ण रूपमा परमेश्वरलाई अर्पण गर्नु पर्दछ। प्रेरितले आग्रह गरे झैँ यसकारण भाइहरू परमेश्वरका कृपाहरू द्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ। यही तिमीहरूको समुचित सेवा हो। रमी बाहिर
हो, यस कारणले गर्दा रोमी 12:1 लेखियो जस्तो महापुजारीले त आफै आफैलाई चढाउनु भयो होइन, त्यसरी नै उपपुजारीहरूले पनि रोमी 12:1 लेखिएको जस्तो चढाउनु पर्ने केही कुरा हुन्छ। त्यो चढाउने भने के हो त? रोमी 12:1 के चढाउन सक्छन्? हजुर, आफ्नै शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाउन सक्छन्। कसरी? रोमी 12:1 धेरै हामीले अध्ययन गरिसकेका छौँ। रोमी 12:1 शरीरलाई चाहिँ जिउँदो बलिदानको रूपमा कसरी चढाउन सकिन्छ भन्नु त? ब्रदर अमर, हाम्रो शरीरलाई जिउँदो बलिदानको रूपमा कसरी चढाउन सकिन्छ? एउटा कुरा तपाईँहरूले ख्याल गर्नु कि आई बिसिच यु ब्रेदरेन, तपाईँले ख्याल गर्नुभयो भने यस कारण भाइहरू हो। यो भाइहरू भनेको छ नि पावलले रोमको मण्डलीलाई लेख्दाखेरि, यो भाइहरू भन्ने किन शब्द चलाओ? ब्रेदरेन, अब बाइबलमा ब्रेदरेन भन्नुको अर्थ फरक छ है। हामीले जो कोहीलाई उमेरको हिसाबले भाइ भने जस्तो होइन, रोमको पुस्तक, रोमीको मण्डली, जस्तै यो रोमीको पुस्तक भनेको रोमको मण्डलीलाई लेखिएको। रोम भनेको रोमी साम्राज्यको क्यापिटल हो। त्यहाँ त धार्मिक मानिसहरू भन्दा पनि होइन, धर्मप्रति आस्था राख्ने मानिसहरू भन्दा पनि सिभिलहरू बढी हुन्छन्। साम्राज्य हो, त्यहाँ त हिथेनहरू बढी हुन्छन्। तर रोमको मण्डलीलाई यो भाइहरू, रोमी 12 अध्यायमा आउँदाखेरि भाइहरू हुने किन शब्द चलाउनु पावलले भन्नु त? ब्रदर गोपाल,
अब यो भाइहरू भने कन्सेक्रेटेड ब्रदरहेनहरू,
कन्सेक्रेटेड ब्रेदरेनहरू भन्दा पनि यिनीहरू चाहिँ विश्वासमा आएका थिए क्या त्यो बेलामा। हिब्रू के अरे रोमी 12 अध्यायले यो रोमको, रोमीहरूलाई रोमको पुस्तक लेख्दाखेरि चाहिँ उनीहरू एटलिस्ट चाहिँ विश्वासको लेभलमा आइसकेका थिए, अनि तिनीहरूलाई कन्सेक्रेटको लागि अर्ज गरिरहेछन् पावलले। कन्सेक्रेटेड होइन यिनीहरू, कन्सिक्रेसनको लागि आग्रह गरिरहेछन् कि बल्ल रोमी 12:1 बुझ्नुभयो?
हजुर,
यो रोमको पत्र चाहिँ पावल प्रेरितको पुस्तकमा हेर्नुभयो भने नि तपाईँको चाहिँ रोमको पुस्तक, रोमीको पुस्तक प्रेरित 28 प्रेरित 28:14 पढ्नु त।
प्रेरित 28:14, त्यहाँ हामीले भाइहरूलाई भेटायौँ अनि उनीहरूको साथमा 7 दिनसम्म रहनका निम्ति हामीलाई बिन्ती गरियो अनि यसरी हामी रोमतिर गयौँ।
त्यहाँ रोमतिर गएको छ नि, रोमतिर गइसकेपछि तपाईँको चाहिँ हेर्नुभयो भने पढ्नु है, करिब करिब 20 पददेखि हेर्ने हो भने उनले के कुराहरू भनेका छन्? 20 अध्याय 20 पददेखि पढ्नु।
20, यसकारण यसैका लागि तपाईँहरूसित भेट गरौँ र बातचित गरौँ भनेर मैले तपाईँहरूलाई बोलाएको हुँ, किनकि इजरायलको आशाको खातिर म यस साङ्लाले बाँधिएको छु।
पढ्दै जाउँ।
अनि तिनीहरूले उनलाई भने, हामीले तपाईँको विषयमा यहुदियाबाट न त पत्रहरू पायौँ न त यहाँ आउने भाइहरू मध्ये कसैले तपाईँको विषयमा केही खराब कुरा सुनाएकै वा भनेकै छ।
पढ्दै जाउँ।
तर तपाईँको विचारमा के रहेछ? सो हामी तपाईँबाट सुन्न चाहन्छौँ किनकि यस पन्थको सम्बन्धमा हामीलाई थाहै छ जहाँ तहीँ यसको विरोधमा कुरा गरिन्छ।
यो दुईटा पदबाट के थाहा पाउन सकिन्छ भन्दाखेरि, यो नाजर के अरे नाजरिन पथ पन्थ, उनीहरूले नाजरिन पन्थ भन्थे होइन, पन्थको विषयमा चाहिँ नराम्रो कुराहरू भनेको हो, तर पावलको विषयमा चाहिँ कतै नराम्रो कुरा सुनिएको छैन अरे के, त्यो कारणले गर्दा उनीहरूले सुन्न चाहिरहेका छन् हो, बुझिराख्नु भएको छ? बुझिराख्नु भएको छ? डक्ट्रिनल्ली, डक्ट्रिनल्ली चाहिँ अब ना नजन न नासरी पन्थको विषयमा चाहिँ धेरै कुरा सुन्यो अरे, तर पावलकै विषयमा चाहिँ केही खराब कुरा नसुनेको कारणले गर्दा उनीहरूले पावलकोबाट केही कुरा सुन्न चाहिरहेछ हो। अनि त्यस पददेखि हेर्ने हो भने, पढ्दै जाने हो भने, पावलले केही कुराहरू गरेका छन्। अनि ती जन्मजातका रोमीहरूले विश्वास गरेनन्, त्यो कारणले गर्दा 28 पद पढ्नु त।
यसकारण यो कुरा तपाईँहरूलाई थाहा होस्, परमेश्वरको मुक्ति अन्य जातिहरूका पठाइएको छ र तिनीहरूले सुन्नेछन्।
हो, अब रोममै बसेका अन्य जातिहरूलाई पठाइएको छ, तिनीहरूले सुन्नेछन्। हो, त्यसपछि चाहिँ पावल चाहिँ रोममा भएका अन्य जातिहरूलाई सुसमाचार सुनाउन गए कि, बुझ्नुभयो? 30 पद पढ्नु त।
तब पावल पुरा 2 वर्षसम्म आफ्नै भाडामा लिएको घरमा बसे र उनी कहाँ आउनेहरू सबैलाई स्वागत गर्थे।
रोममै उनी 2 वर्षसम्म बसे त्यसपछि। अब पास्टर रसेलको इन्टरप्रिटेसन अनुसार भने अनुसार के छ भन्दाखेरि, 2 वर्षसम्म उनी रोममा मात्र बसेनन्, तर त्यहाँ भाडामा, भाडाको कोठामा चाहिँ 2 वर्ष भाडामा लिएका थिए। अनि पावल चाहिँ त्यो 2 वर्षमा उनी अन्य पहिलाका थेसलोनिकी, गलातीका मण्डलीहरू, अरू प्रदेश, पहिला स्थापना भएको प्रदेशहरूमा नि घुमेर आएका थिए के, बुझ्नुभयो? पहिला स्थापना गरेका सबै मण्डलीहरूमा फेरि एकचोटि भिजिट गरेर आइसकेपछि मात्रै पावल चाहिँ रोममा बिहेड भएको हो भन्ने पास्टर रसेलको भनाइ छ। यस अर्थमा यो 2 वर्ष जुन उनले पहिलाका आफूले स्थापना गरेका मण्डलीहरूमा ट्राभल गरे नि, त्यति बेला चाहिँ पावलले रोमको मण्डलीलाई पत्र लेखेका थिए के, यहाँ भन्यो नि त, जन्मजातिका रोमीहरूले विश्वास गरेन, अन्य जातिहरूलाई पठाइएको छ। त्यति बेला अन्य जातिहरू कहाँ, रोमको अन्य जातिहरू कहाँ, केही न केही उनीहरूले, केही न केही अन्य जातिहरूले विश्वास गरेका थिए के, यी केही केही अन्य जातिहरूलाई चाहिँ यो रोमको पुस्तक लेखिएको, रोमीको पुस्तक, बुझ्नुभयो? अनि यी विश्वास गरेका अन्य जातिहरूलाई रोमी 12:1 पावलले चाहिँ कन्सेक्रेसनको लागि अर्ज गरिरहेका छन्, बुझ्नुभयो? बुझ्नुहुँदैछ? बुझिराख्नु भएको छ? रोमी 12:1 भनेको कन्सेक्रेटेडहरूलाई होइन के, रोमकै भर्खरै विश्वास गरेका अन्य जातिहरूलाई अब त्यसपछि फर्दर कन्सिक्रेसनको लागि अर्ज गरे हुन्, आग्रह गरे हुन् पावलले यिनीहरूलाई। त्यस कारणले पावलले भाइहरू भने हुन् के, किन भन्दा तिनीहरूले एटलिस्ट सुरुको स्टेजमा विश्वास गरेका थिए, जबकि जन्मजातिका हिब्रूहरूले, त्यहाँ बसेका रोममा बसेका हिब्रूहरूले विश्वास गरेनन्, बुझ्नुभयो? अन्य जातिहरूलाई पावलले भाइ भन्ने शब्द प्रयोग गरिरहेका छन्। अनि यिनीहरूलाई रोमी 12:1 चाहिँ के गरिरहेका छन् त, कन्सिक्रेसन अथवा पवित्रीकरणको निम्ति अर्ज गरिरहेका छन्, आग्रह गरिरहेका छन्, बुझ्नुभयो? त्यसरी हामीले के के बुझ्न सक्छौँ भन्दाखेरि, जसरी महापुजारी येशू ख्रीष्टलाई पनि परमेश्वर पिता समक्ष अर्पण गर्न केही बलिदान चाहिन्थ्यो भने, रोमी 12:1 हामीले के बुझ्छौँ भन्दाखेरि, मा हाम्रो महापुजारीलाई मात्र होइन, हामी उपपुजारीहरूलाई पनि केही न केही अर्पण गर्नु आवश्यक ठहर छ परमेश्वरको नजरमा। हामीले अर्पण गर्ने भनेको हाम्रो शरीरहरू हो। अब भन्नु त तपाईँले, हाम्रो शरीरले के कुरा जनाउँछ अरे? हाम्रो शरीर रोमी 12:1 हाम्रो शरीरले के कुरा जनाउँछ?
वसुन धन्यवाद दाजु।
हाम्रो शरीरले के कुरा जनाउँछ?
त्यही हाम्रो शारीरिक इच्छा, सांसारिक कुराहरू,
शारीरिक इच्छा, आकाङ्क्षा, होइन, एम्बिसन, गोल्सहरू सबै कुराहरू जनाउँछ। तपाईँले ख्याल गर्नुभएको छ रोमी 12:1 नि, रोमी 12:1 जसरी हिब्रू 7:27 र 9:14 र रोमी 12:1 आधारमा यदि यसलाई चाहिँ पुरानो करारमा टाइपमा हेर्ने हो भने हामीले कसरी भिडाउन सक्छौँ भन्दाखेरि, हिब्रू 7:27 र 9:14 यसु ख्रिस्टले अर्पण गर्नुभएको चाहिँ बहर हो, होइन, रोमी 12:1 चाहिँ बोका हो। हाम्रो शरीरहरू कसरी एउटै, तपाईँले त्यहाँ हेर्नुभयो भने तपाईँले अलिक ख्याल गर्नुभएको छ भने रोमी 12:1 इङ्ग्लिसमा बडिज प्लुरल छ, सेक्रिफाइसेस भनिने क्या त्यहाँ, सेक्रिफाइस वान सिङ्गुलर, बुझिरहनु भएको छ, यर बडिज प्लुरल हो, धेरै शरीरहरू हुन्छन् त्यसमा एज अ चर्च, तर इन टर्म्स अफ सेक्रिफाइस चाहिँ त्यो एउटै सेक्रिफाइस हुनसक्छ क्या, एउटै सेक्रिफाइस हुन्छ त्यो एज अ बडी, शरीरका धेरै अङ्गहरू हुन्छन् नै तर त्यो आफैमा एउटा शरीर हो, त्यो शरीर कम्प्लिटली चाहिँ बलिदानको रूपमा हेर्ने हो भने त्यो सेक्रिफाइसेस प्लुरल होइन, एउटै बलिदान हुन्छ, त्यो कारणले गर्दा रोमी 12:1 भनिएको छ योर बडिज प्लुरल एज अ सेक्रिफाइस सिङ्गुलर, बुझ्नुभयो,
हजुर
बुझिराख्नु भएको छ, हो यसरी पनि हामीले यो वर्षहरूबाट हामीले के बुझ्छौँ भन्दाखेरि हामीलाई पनि केही न केही कुरा अर्पण गर्नुपर्छ। अब त्यसो भए पढ्नु, अब त्यसो भए
अब त्यसो भए ध्यान दिनुहोस् कि हाम्रा शरीरहरू वास्तवमा पवित्र छैनन्। यसलाई परमेश्वर समक्ष स्वीकार्य बनाइन र पवित्र गनिन अघि पवित्र ठानेको बनाउनु पर्ने हुँदछ। भन्नुको अर्थ हामीले परमेश्वरको वेदीमा पवित्र र स्वीकार्य केही चढाउनु अघि हामी ख्रिस्टमा विश्वासद्वारा धर्मी ठहरेको हुनुपर्छ र हामी उहाँको राजकीय पुजारीको रूपमा गरिन अघि हाम्रो महान प्रधान पुजारीको हातमा स्वीकार गरिन र त्यो बलि परमेश्वरको वेदीमा बलिदान गरी राख्नु पर्दछ।
ल यो वाक्यले के भन्यो त ब्रदर गोपाल, यसलाई टुक्रा टुक्रा गरेर पढ्नुपर्छ, फर पहिलो टुक्रा पढ्नु त, अब त्यसो भए पढ्नु,
अब त्यसो भए ध्यान दिनुहोस् कि हाम्रो शरीरहरू वास्तवमा पवित्र छैनन्।
एकछिन, रोमी 12:1 भन्छ आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदियो, तर हामीले ख्याल गर्नुपर्छ कि हाम्रो शरीरहरू वास्तवमै पवित्र छैनन्, यसलाई पढ्नु त,
यसलाई परमेश्वरको समक्ष स्वीकार्य बनाइन र पवित्र गराइन अघि पवित्र ठानिएको बनाउनु पर्ने हुँदछ।
परमेश्वरसँग स्वीकार गर्न बनाइन चाहिँ पवित्र ठानिएको बनाउनु पर्ने हुँदछ, भन्नुको अर्थ यसको के हो त,
हामीले परमेश्वरको वेदीमा पवित्र र स्वीकार्य केही चढाउनु अघि हामी ख्रिस्टमा विश्वासद्वारा धर्मी ठहरिएको हुनुपर्दछ।
हो पहिला चाहिँ धर्मीकरण नै आउँछ, त्यो कारणले गर्दा हामीले केही कुरा चढाउनु पर्छ नै, त्यो केही कुरा भनेको हामीसँग परमेश्वरलाई स्वीकार हुने अरू केही कुरा छैन, हाम्रै शरीरहरू हो, त्यो शरीर आफैमा पवित्र छैन, यसलाई पवित्र पहिला बनाउनु पर्छ, त्यो पवित्र कसरी बनाइन्छ भन्दाखेरि पहिला हामी विश्वासद्वारा धर्मी ठहरिएको हुनपर्छ, अनि मात्रै त्यो धर्मी ठहरिएपछि हामीले आफ्नो शरीरहरू जिउँदो बलिदानको रूपमा चढाउन सक्छौँ र
र हामी उहाँको राजकीय पुजारीको रूपमा गनिन अघि हाम्रो महान प्रधान पुजारीको हातमा स्वीकार गरिन र त्यो बलि परमेश्वरको वेदीमा बलिदान गरिराख्नु पर्दछ।
ओ अब हामी राजकीय पुजारीको रूपमा गनिन, राजकीय पुजारी पुजारी भन्दाखेरि केही कुरा चढाउनु पर्ने हुन्छ, त्यो राजकीय साधारण सांसारिक होइन, राजकीय पुजारीको रूपमा गनिन अघि पहिला चाहिँ हामी धर्मी ठहरिनुपर्छ, अनि मात्रै महान प्रधान पुजारीको हातमा स्वीकार गरिनुपर्छ, अनि मात्रै हामी परमेश्वर पिताको वेदीमा बलिदान चढाउन सक्छौँ, बुझ्नुभयो, यो कसको हातमा स्वीकार गरिनुपर्छ रे, परमेश्वर पिताको हातमा हो, हजुर
पुजारीको हातमा महान
महान पुजारीको हातमा
यीशु ख्रीष्ट
महान प्रधान पुजारीकै हातमा हामी स्वीकार गर्नुपर्छ। किन भन्दा सेक्रिफाइसिङको कुरा छ, जुन मार्ने कुरा छ, त्यो बोकालाई मार्ने भनेको प्रधान पुजारी महान पुजारीले नै हो। बुझ्नुभयो? महान प्रधान पुजारीले त्यो बोकाको चाहिँ बोकालाई मारिसकेपछि त्यो बोका अब जलाइनको निम्ति अल्टरमा राखिन्छ, त्यसपछि मात्रै परमेश्वर पिताले स्वीकार गर्नुहुन्छ। बुझ्नुभयो? आजलाई यति गरौँ, आउनुहोस् हामी अन्तिम प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद नदिन सक्दैनौँ तपाईँको असीम र अगापे प्रेमको निम्ति, जसरी हामीले आज पहिलो कोरिन्थी 1:30 को पवित्रीकरण सम्बन्धी अध्ययनहरू गरेका छौँ। ख्रिस्ट हाम्रो परमेश्वरपट्टिबाट ख्रिस्ट हाम्रो बुद्धि ठहरिनु भएको छ, हामीले हेरिसकेका छौँ। हाम्रो धर्मीकरण ठहरिनु भएको छ, त्यो पनि हामीले हेरिसकेका छौँ। अब पवित्रीकरण र छुटकारा कसरी ठहरिनु हुन्छ त, अनि यी पाटोहरू ठहरिसकेपछि यो दौरानमै हामीलाई ईश्वरीय बोलावटमा कसरी बोलाउनु हुन्छ परमेश्वरले भन्ने कुराहरू बुझ्ने यो अध्ययनमा हामी छौँ। विशेष गरी हामीलाई आफैलाई पनि स्व अध्ययन गर्ने, हेर्ने, बुझ्ने, तुल्याउनु भएको छ। हामी आफै समय निकालेर त्यसको पास्टर रसाईले लेख्नुभएको किताबहरू अध्ययन गर्नुपर्छ। हामीलाई त्यो भोग प्यास तपाईँ दिनुभएको होस्। कारण यस क्रिस्टले भन्नुभएको छ, धन्य ती धार्मिकताका निम्ति भकाउनेहरू, कारण तिनीहरू तृप्त हुनेछन्। विशेष गरी आजको अध्ययनमा हामीले पवित्रीकरणको अलि फरक बेग्लै अर्थ हामीले पढेका छौँ। साधारण इसाई धर्मावलम्बीहरूले विश्वास गरे जस्तो पापबाट अलग हुनु मात्रै पवित्रीकरण होइन रहेछ। पवित्र पापबाट अलग हुनु त धेरै अगाडि नै हुनुपर्ने रहेछ। अनि त्यसरी नै हामी परमेश्वरपट्टिबाट यसको हाम्रो बुद्धि ठहरिनुहुन्छ, अनि धर्मीकरणको धेरै कुराहरू हामीले हेऱ्यौँ। आज हामीले पवित्रीकरणको खास अर्थ, बाइबली अर्थ हामीले हेरेका छौँ। पवित्र सेवामा अलग गरिनु, पवित्र सेवाको निम्ति अलग गराइनु पवित्रीकरणको अर्थ रहेछ। कसरी ख्रिस्ट हाम्रो पवित्रीकरण धर्मी ठहरी के अरे पवित्रीकरण धर्मी पवित्रीकरण ठहरिनुहुन्छ, स्वयं पिता परमेश्वर हाम्रो पवित्रीकरण किन ठहरिनु हुन्न, पवित्रीकरणको सरल परिभाषाहरू आज हामीले यो कुरा हेरेका छौँ। यसलाई फेरि रिभाइज गर्ने, आफैले स्वाध्ययन गर्ने त्यो माहौल वातावरण तपाईँले हामीलाई दिनुभएको छ, इच्छा हामीलाई जगाउनु भएको छ, हामी प्रार्थना गर्छौँ। जति पनि भनिएका नभनिएको प्रार्थनाको विषयहरू छन् हामी ती सबै तपाईँको हजुरीमा ल्याउँछौँ। विशेष गरी आन्टी माइजीको स्वास्थ्य, विशेष गरी जाडो समय पलाउँदैछ, काठमाडौँमा धेरै जाडो हुन्छ, विभिन्न किसिमका फ्लूहरू निस्कन्छन्। आफ्नो स्वास्थ्यमा सचेत रहन उहाँहरूलाई डराउनु भएको छ, हामी प्रार्थना गर्छौँ। हामी सम्झन्छौँ त्यसै गरी लक्ष्मी भाउजू, उहाँको खुट्टाको समस्याहरू थियो, उहाँलाई पनि सङ्गतिमा निरन्तर आइरहन तपाईँले उहाँलाई डराउनु भएको छ, हामी प्रार्थना गर्छौँ। ब्रदर सन्तोषको निम्ति उचित ठाउँ जागिर तपाईँले जुटाउनु भएको छ, हामी प्रार्थना गर्छौँ। हामी सम्झन्छौँ यता रोमीको माइततिर, विशेष गरी साजनको निम्ति पनि हामी सम्झन्छौँ। त्यो मेन पावरमा सबै कुराहरू असल भएको छैन, हामी विश्वास गर्छौँ। उसको काम तनखाहरू निरन्तर भइरहेको छैन, हामी विश्वास गर्छौँ, हामी सम्झन्छौँ। त्यसै गरी सानी बहिनी परियार, त्यस्तो रोमीको माइततिरको आन्टी, हामी सम्झन्छौँ उहाँलाई। यसरी ब्याक चाहिँ ढाडमा चाहिँ विभिन्न दुखाइहरू, एक्सिडेन्टहरू भएको थियो, हामी घरमा गएका थियौँ। उहाँलाई पनि हामी यस घडी हामी प्रार्थनामा सम्झन्छौँ। उहाँको चाहिँ चोटहरूमा तपाईँले नै यो बराबर चुनौत सँगाइदिनुहोस् भने हामी प्रार्थना गर्छौँ। उहाँको स्वास्थ्यमा पनि क्रमिक सुधार आउन सकेको छ, हामी त्यसरी सम्झन्छौँ। बिमला आन्टीको निम्ति पनि उहाँको चाहिँ सफल मुटुको अपरेसनबाट जसरी चाहिँ रिकभरी फेजमा हुनुहुन्छ, उहाँको रिकभरी पनि द्रुत गतिमा आउन सकेको छैन, हामी प्रार्थना गर्छौँ। अब हाम्रो परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सम्मति अहिले नै सदा सर्वदा हामी सँगै यस युग सुसमाचारीको अन्त समय हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा हामीले व्यक्ति विशेष रूपमा अझ बढी जान्दै बुझ्दै जान सकौँ।